यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रूपन्देहीको सिमर हवामा निर्माण हुने देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास। अक्सिजन प्लान्टबाट दैनिक 60 मेट्रिक टन अक्सिजन उत्पादन हुने। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय। निषेधाज्ञा केही खुकुल हुने। कोरोना भाइरस संक्रमणको लक्षण भएका सबैलाई परीक्षण गराउन स्वास्थ्य मन्त्रालयको आग्रह। नेपालमा आज थप 2407 जनामा कोरोना संक्रमण पुष्टि। 3994 जना संक्रमण मुक्त। थप 46 जनाको मृत्यु। र G7 नेताहरूद्वारा चीनको बढ़दो प्रभाव रोक्न संयुक्त रूपमा काम गर्ने निर्णय। चीनद्वारा आलोचना। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको सिमर हवामा देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ। शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोविड 19 महामारीको दोस्रो लहर शुरू भएपछि अक्सिजनको तीव्र अभाव बेहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताउनुभयो। कोविड 19 कारण सिर्जित विषम परिस्थितिले यस कार्यमा प्रेरित गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले दोस्रो लहरले 81 अक्सिजन र सिलिण्डरको अभावले ग्रस्त बनाएको बेला महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिण्डर किनेको बताउनुभयो। अक्सिजनको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचना समेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक 100 भन्दा बढ़ी क्षमता भएका अस्पतालले अनिवार्य रूपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत गरेको बताउनुभयो। उहाँले महामारीका समयमा अक्सिजन नपुग्ने देखिएकोले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट अभिभावक विहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको र त्यसमा आवश्यक कदम चालिने जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले अक्सिजन प्लान्ट स्थापना र सञ्चालनका लागि भन्सार छूट लगायतका सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो। रूपन्देहीको सिमरहवामा स्थापना हुने अक्सिजन प्लान्टबाट दैनिक कुल 60 मेट्रिक टन अक्सिजन उत्पादन हुने र त्यसबाट 7,000 ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिने उद्योगले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण भएका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क गरी परीक्षण गराउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक कृष्ण प्रसाद पौडेलले परीक्षण भएको नमूनामा संक्रमण पुष्टि हुने दर उच्च रहे पनि परीक्षण गराउन जानेको संख्या कम हुँदा पर्याप्त परीक्षण हुन नसकेको बताउनुभयो।
यदि तपाईलाई कोविड 19 कुनै लक्षणहरू छन् भने कृपया घरमै नबसौं, नजिकको स्वास्थ्य संस्था स्वास्थ्यकर्मीको सम्पर्कमा जाउँ र परीक्षण गराउँ। हाम्रोमा टेस्ट गर्न अथवा परीक्षण गर्न अलिकति हिचकिचाइरहेको जस्तो तथ्याङ्क हामीले भेटिरहेका छौँ। 24 घण्टामा परीक्षण हुने हाम्रो कुल क्षमता भन्दा आधा जनाले मात्रै परीक्षण गर्नुभएको तथ्याङ्क छ। यसैले यदि यहाँहरूलाई ज्वरो छ, नाक बन्द हुने जस्तो छ, गन्ध नआउने जस्तो छ, स्वाद नआउने जस्तो छ, सास लिने गाह्रो भएको छ, जिउ धेरै दुखेको छ भने यो कारणले हो कि त्यो कारणहरू भन्ने गरेर नबसी समयमै स्वास्थ्य संस्था स्वास्थ्य कर्मीको सम्पर्कमा पुगौं र परीक्षण गराउँ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार परीक्षण भएका नमूनामा संक्रमण पुष्टि हुने दर 22.5% रहेको छ। प्रदेशगत आधारमा सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 42.9%, गण्डकी प्रदेशमा 28.3% तथा बागमती प्रदेशमा 24.4% संक्रमण दर रहेको मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। यसैबीच नेपालमा आज थप 2407 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज पीसीआर परीक्षणबाट 1694 जना र एन्टीजेन परीक्षणबाट 713 जना गरी जम्मा 2407 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले दिनुभएको जानकारी अनुसार आज 7517 नमूनाको पीसीआर तथा 4899 नमूनाको एन्टीजेन परीक्षण भएको छ। यस्तै कोरोना संक्रमणका कारण थप 46 जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको संख्या 8412 पुगेको छ। यस्तै आज थप 3994 जना संक्रमण मुक्त भएका छन्। यो सँगै निको हुने दर 87.3% रहेको छ। हाल देशभर गरी 68955 जना भाइरसका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये 64744 जना होम आइसोलेशनमा रहेका छन् भने बाँकी 5211 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा रहेका छन्। काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज बसेको उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। काठमाडौँ उपत्यकाभित्र कोरोना संक्रमितको दर घटे पनि जोखिम दर उच्च नै भएकोले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद प्राजुलीले जानकारी दिनुभयो।
कोरोनाको संक्रमण दर अझै घटिसकेको अवस्था छैन। यो संक्रमण दरलाई अझै घटाउने, मृत्यु दरहरू घटाउने, होइन निको हुनेको संख्या बढाउने, यो हिसाबले नै भिडभाड जन्य गतिविधिहरू हुन नदिनको निम्ति नै निषेधाज्ञा जारी गरेको हो।
असार 1 गतेदेखि जारी हुने निषेधाज्ञा पहिलाको भन्दा केही फरक हुन्छ कि कुकुलो?
अहिले अलिकति हामीले जस्तै यो अत्यावश्यक सामग्रीहरू खरिद गर्नको निम्ति छुट्याएको टाइम 11 बजेसम्म निर्धारण गरिएको छ। अब 9 बजेसम्म थियो, अलिकति थप गरिएको छ। अनलाइन डेलिभरी पनि हामीले खुला गरेका छौँ। विद्यार्थीहरूको पुस्तकहरू खरिद गर्नको निम्ति पुस्तक पसल खोलिदिने निर्णय गरेका छौँ बिहान 11 बजेसम्म। त्यसै गरी यो निर्माण सामग्रीको पसलहरू पनि बेलुका 4 बजेदेखि खोल्ने भन्ने निर्णय भएको छ। अब त्यसै गरी सहकारीहरूलाई पनि पालो मिलाएर सञ्चालन गर्ने हप्तामा 2 चोटि भनेको छ।
यातायात सञ्चालनको विषयमा पनि केही निर्णय भएको छ?
यातायात सञ्चालनमा छैन। अहिले हामीले सार्वजनिक र निजी सवारी साधनलाई चाहिँ अब अहिले सञ्चालनमा रोक लगाएका छौँ।
अहिले नै 1 हप्ताको लागि थपिएको यो निषेधाज्ञा अब कहिलेसम्म लम्बिन सक्ला कि त्यसको आकलन गर्न सकिन्छ?
1 हप्ताको रिजल्ट हेरेर फेरि बसेर अनि थप सेक्टरहरू के गर्न सकिन्छ, संक्रमण दर घट्दै गयो भने अनि खोल्दै जान भन्ने नीति छ।
कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र गत वैशाख 16 गतेदेखि निषेधाज्ञा जारी गरेका थिए। युरोपेली संघ ईयूका 3 सदस्य राष्ट्र स्लोभेनिया, अस्ट्रेलिया र माल्टाले संघको नागरिक सुरक्षा संयन्त्र मार्फत कोविडको महामारी विरूद्ध लड्न नेपाललाई अनुदान स्वरूप स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक संक्षिप्त कार्यक्रममा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका राजदूत नोना डेफ्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डाक्टर रोशन पोखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हस्तान्तरित स्वास्थ्य सामग्रीमा एन्टीजेन परीक्षण किट, पल्स अक्सिमिटर, मास्क, फेस सिल्ड लगायत सामग्री रहेका छन्। भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बत स्थित सान्नान नगरपालिकाले करिब 1,09,21,000 रूपियाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। चीनबाट भेन्टिलेटर 1 सेट, अक्सिजन कन्सन्ट्रेटर 32 थान, अक्सिजन सिलिण्डर 40 लिटरको 100 वटा र आईसीयू सैया 50 वटा लगायतका उपकरण प्राप्त भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो। विक्रम सम्बत 73 साल साउन 30 गते भक्तपुर नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बतको सान्नान शहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो। कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि पर्वतका स्थानीयले पीसीआर परीक्षणसँगै समयमै खोपको व्यवस्था गर्न माग गरेका छन्। रोग पहिचान मात्रै समस्याको समाधानको उपाय नभएको भन्दै स्थानीयले कोरोना भाइरस विरूद्धको खोप समयमै उपलब्ध गराउन स्थानीय तहसँग माग गरेका हुन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
पर्वत जिल्ला कोरोना संक्रमण पछि निषेधाज्ञामा छ। दिनदिनै संक्रमित थपिँदै गएका छन्। हुन त निको हुने पनि उल्लेख्य छन्। संक्रमणको चेन ब्रेक गर्न रोगको पहिचान भन्दा पनि खोप नै उत्तम विकल्प रहेको फलिवास नगरपालिका दुई थापा थानाका ठाकुर तिवारीले बताउनुभयो।
अहिले कोरोना गाउँ गाउँमा छ्यापछ्याप्ती भएको छ। खोप कहिले आउने, कसरी आउने निश्चित छैन। जसले गर्दा रोग पहिचान भएर पनि रोगीहरू र नलागेकाहरू पनि त्यसबाट धन प्रसित छन् भने पहिलो डोज लगाएका मान्छेहरू पनि अल्पत्र परेको अवस्था छ। उनीहरूले दोस्रो डोज कहिले पाउने हो भन्ने अवस्था छैन।
पर्वतमा पहिलो र दोस्रो डोज खोप 3271 जनाले लगाएका थिए भने दोस्रो चरणमा 70 वर्ष भन्दा माथिका 9911 जनाले खोप लगाएका थिए। उनीहरूले दोस्रो डोज खोप पाएका छैनन्। अर्को डोजको खोप चाँडो पाउने प्रतीक्षामा रहेको कुस्मा नगरपालिका सातकी खेमकुमारी आचार्यले बताउनुभयो।
एउटा खोप ओडामा लाइदिए, अर्को खोप लाउन आउँछ भनेका हुन्, अहिलेसम्म थाहा छैन। छिटै लाउन पाइन्छ कि लाएदेखि बचिन्छ कि भन्ने आशा छ।
जिल्लामा रोग पहिचानका लागि स्वाब परीक्षण भइरहेको छ। स्वाब परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, स्वास्थ्य सामग्री खरिद, कर्मचारीको परिचालन, सवारी साधन, संक्रमितको मृत्युमा हुने खर्च भन्दा खोप लगाउने अभियान चलाएमा खर्च कम हुने आकलन गर्दै सर्वसाधारणहरू खोप खरिदमा उक्त खर्च लगानी गरे उत्तम हुने सुझाव दिन्छन्। गैसस महासंघ पर्वतका अध्यक्ष शिव प्रसाद शर्मा:
जनताको अपेक्षा के छ भने छिटो भन्दा छिटो खोप ल्याउनको लागि चाहिँ स्थानीय सरकारले चाहिँ पहल गरिदिउन् भन्ने छन्। अन्य बजेटहरूमा खर्च गर्नुभन्दा त्यो बजेटहरूलाई समेत यसमा डाइभर्ट गरेर अब खोपमा चाहिँ स्थानीय सरकारहरूले ध्यान दिनुपर्छ।
स्थानीय तहले खोप खरिदबारे केही कुरा सोचेका छैनन्। कुस्मा नगरपालिकाका उपप्रमुख सीता काफले लामी छाने:
हामीले स्वास्थ्य मन्त्रालयलाई खोपको लागि भनेर पत्र पठाउने, चारैतिरबाट दबाब सिर्जना भएपछि त खोप खरिद गर्ला, अबको बजेट पर्याप्त पठाउनु पर्यो, हामीले पनि अरू विकास निर्माणका काम नगरिकन खोप खरिदतिर लाग्नु पर्यो।
कोरोना परीक्षणदेखि व्यवस्थापनमा गरिने खर्च कोरोना खोप खरिदतर्फ केन्द्रित गर्न सके उचित हुने देखिन्छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अविरल वर्षापछि आएको बाढ़ीले बागलुङको बडीगार्ड गाउँपालिकाका 8 परिवार विस्थापित भएका छन्। बडीगार्ड गाउँपालिका 7 स्थित टुनी बोटमा गत बुधबार पहिरोसहित बाढ़ीले 8 परिवार विस्थापित भएपछि उहाँहरू अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएको वडाध्यक्ष कृष्ण गुरूङले जानकारी दिनुभयो। पहिरो पीड़ित परिवारहरू विस्थापित हुनुपरेको र दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। मनसूनको आगमनसँगै यस वर्ष बाढ़ी तथा पहिरोको जोखिम बढ़ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस वर्ष नेपालमा गत शुक्रबारदेखि प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 र बागमती प्रदेशबाट आगमन भएको मनसून हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ। मनसून सक्रिय भएसँगै ठूला तथा मझौला नदीहरूमा जल प्रवाह उल्लेख्य बढ़ने, साना नदीनाला तथा खरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबान समेत हुन सक्ने सम्भावना रहेकोले सतर्क रहन मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ। आज बिहानदेखि अवरूद्ध रहेको सिद्धार्थ राजमार्ग झण्डै 5 घण्टापछि पुनः सञ्चालनमा आएको छ। बिहान 6:30 बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका 2 भालु पहाड़स्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले पूर्ण रूपमा अवरूद्ध बनेको सड़क झण्डै 5 घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। मानव र वन्यजन्तु बीच हुने द्वन्द र दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा वन्यजन्तु मैत्री संरचना निर्माणमा जोड़ दिएको छ। वन्यजन्तु संरक्षणका लागि वन क्षेत्रमा वन्यजन्तु मैत्री भौतिक संरचना निर्माण गर्ने तथा ड्रोन क्यामेराबाट गस्ती गर्ने योजना अघि सारिएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
वन क्षेत्रभित्र बनाइने सड़क तथा नहर जस्ता विभिन्न संरचनाहरूलाई वन्यजन्तु मैत्री बनाउन नसके मानव र वन्यजन्तु बीच द्वन्द र दुर्घटना समेत बढ़दै जाने हुँदा भौतिक संरचना निर्माणका क्रममा वन्यजन्तुको संरक्षण र अधिकारको विषयलाई समेत आत्मसात गर्न आवश्यक रहेकोमा डिभिजन वन कार्यालय कञ्चनपुरले जोड़ दिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धर:
दिन प्रतिदिन वन्यजन्तुहरू राजमार्गबाट क्रस गर्दाखेरि वन्यजन्तुले मान्छेलाई एट्याक गर्ने, मान्छेको मृत्यु हुने, कहिलेकाहीँ चाहिँ सड़क दुर्घटना भएर वन्यजन्तुको मृत्यु हुने, त्यो खालको चाहिँ एक्सिडेन्ट कम होस् भनेर सड़कको मुन्तिरको बाटो र सड़कको माथिको बाटो, यसलाई हामीले अन्डरपास र ओभरपास भन्छौँ, त्यो निर्माण गर्न जरुरी छ।
अब वन्य संरचनाहरू वन्यजन्तुहरूलाई सुरक्षित महसुस हुने गरी निर्माण गर्नुपर्ने र विगतमा बनेका संरचनाहरूमा समेत सुधारको योजना आवश्यक रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत दिलबहादुर
व्यवस्थापन।
अब वन्य जन्तु मैत्री स्ट्रक्चरहरू बनाउनु पर्ने देखिन्छ र पहिला भएका कुराहरूमा पनि हामीले रिभाइज गरेर त्यो किसिमको स्ट्रक्चरहरू थप्न पर्ने देखिन्छ।
डिभिजन वन कार्यालय कञ्चनपुरले वन क्षेत्रमा निगरानी बढाउनका लागि ड्रोन क्यामेराबाट गस्ती गर्ने योजना बनाएको छ। वन र वन्यजन्तुको चोरी निकासी तथा तस्करी रोक्नका लागि अहिले भाडामा लिएर भए पनि ड्रोन गस्ती गरिने र पछि त्यसको प्रभावकारिताका आधारमा आवश्यक संख्यामा डिभिजन वन कार्यालय आफैले ड्रोन क्यामेरा खरिद गर्ने योजनामा डिभिजन वन कार्यालय कञ्चनपुर रहेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्दर:
चोरी सिकारी वन अतिक्रमणहरू के कति भइरहेको छ, कतिपय ठाउँमा जान सकिरहेको अवस्था छैन, बाटो छैन, ड्रोन गस्ती गरेर चाहिँ हेरौँ, यसको प्रभावकारिता राम्रो आयो भने आगामी आर्थिक वर्षमा चाहिँ वन कार्यालय आफैले ड्रोन खरिद गरेर कार्यमा ल्याउने भन्ने सोच बनाएको छ।
चुरे क्षेत्रसम्म बाटोको असुविधा, प्रतिकूल मौसम तथा अनेक बाधा व्यवधानका कारण अवैध गतिविधि नियन्त्रणमा चुनौती देखिएको समयमा प्रविधि मैत्री ड्रोन क्यामेराबाट गस्ती गर्दा वन क्षेत्रमा हुने चोरी निकासी तथा तस्करी नियन्त्रणका लागि सहज हुने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
पाल्पाको रिब्दीकोट गाउँपालिका दुई लघुवामा आज दुईवटा टिप्पर आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्। टिप्पर दुर्घटनामा परि गुल्मी जिल्ला रूरू गाउँपालिका दुईका 45 वर्षीय टंक बहादुर कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते चारैजनाको तानसेन स्थित मिशन अस्पतालमा उपचार भइरहेको छ। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब केही अन्तर्राष्ट्रिय समाचार। G7 नेताहरूले चीनको बढ़दो प्रभाव रोक्नलाई संयुक्त रूपमा काम गर्ने निर्णय गरेपछि चीनले त्यसको आलोचना गरेको छ। बेलायती स्थित चिनिया दूतावासले G7 देशहरूलाई चीन विरूद्ध नलाग्न चेतावनी दिएको छ। दूतावासले G7 देशहरूलाई कुनै पनि देश सानो र ठूलो, धनी र गरीब, बलियो र कमजोर नहुने भन्दै विभेद नगर्न आग्रह गरेको छ। म्यानमारमा लोकतन्त्र जोगाउन माग गर्दै G7 सम्मेलन स्थलमा आप्रवासी प्रदर्शन गरेका छन्। विश्वका समृद्ध 7 देशका शीर्ष नेताहरू सहभागी G7 सम्मेलन स्थल नजिक म्यानमारका आप्रवासीहरूले प्रदर्शन गरेका हुन्। बेलायतमा बसोबास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउन माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन्। बन्दरगाह नाका फालमौथमा भेला भएका प्रदर्शनकारीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनर्स्थापनाका लागि दवाब दिन पनि G7 नेताहरूलाई आग्रह गरेका थिए। चीनको हुवेई प्रान्तको सियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तीमा 12 जनाको मृत्यु भएको छ। विस्फोटनमा परेर 100 व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै संचार माध्यमहरूले जनाएका छन्। खोज तथा उद्धार अधिकारीहरूले विस्फोट स्थलमा भेटिएका 150 जनाको उद्धार गरी स्थानीय अस्पतालहरूमा भर्ना गरिएको र घाइते मध्ये 39 जनाको अवस्था निकै गम्भीर रहेको बताएका छन्। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले आगामी बजेटमा समावेश भएका कार्यक्रमहरूको कार्यान्वयन शीघ्र गराउन आवश्यक निर्देशिका तयार पारी असारभित्रै अर्थ मन्त्रालयबाट स्वीकृति लिन विभिन्न मन्त्रालयहरूलाई आग्रह गरेको छ। मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूलाई मन्त्रालयसँग सम्बन्धित बजेटका बुँदाहरूको कार्यान्वयनको कार्ययोजना डेडलाइन तोकेरै ल्याउन भनेको छ। अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव धनीराम शर्माले बजेटको कार्यान्वयनका लागि आवश्यक कार्ययोजना, मापदण्ड, निर्देशिका निर्माण र ठेक्का लगाउने लगायतका कामहरू सानभित्र सक्ने गरी काम अघि बढाउन मन्त्रालयहरूलाई आग्रह गरेको जानकारी दिनुभयो। यसपटकको बजेट मार्फत बजेट कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्ययोजना र निर्देशिका मन्त्री परिषदमा लैजानु नपर्ने व्यवस्था भएको छ। अब मन्त्रालयहरूले तयार पारेको बजेट कार्यान्वयन कार्ययोजना अर्थ मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा जाने भएको छ। यसैबीच आगामी बजेटमा ऊर्जा क्षेत्रका लागि विनियोजन गरिएका कार्यक्रमहरूको कार्यान्वयनका सम्बन्धमा आइतबार ऊर्जा मन्त्रालयमा छलफल भएको छ। छलफलमा ऊर्जाका क्षेत्रमा आगामी बजेट मार्फत घोषणा गरिएका राहत र छूटको कार्यान्वयन गर्नुपर्ने आवश्यक नीतिगत परिवर्तन, उज्यालो नेपाल कार्यक्रमको कार्यान्वयन कार्यान्वयन, नेट मिटरिङ, नेट पेमेन्ट जस्ता नीतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा नेप्से सूचक र कारोबार रकम दुवैले पुनः नयाँ रेकर्ड बनाएर दैनिक कारोबार 20 अर्ब नजिक पुगेको छ। आइतबार नेप्से परिसूचक 38.32 अंकले बढेर 2983.11 बिन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो। यसअघि नेप्सेले गत साताको मंगलबार नयाँ अल टाइम हाई रेकर्ड निर्माण गरेको थियो। आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। बजारमा 220 कम्पनीहरूका 182,430 पटकको कारोबारमा 19,55,00,00 1,66,000 रुपियाँ बराबरका 3,70,76,439 किता शेयरहरू किनबेच भएका छन्। यस दिन 3 दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमध्ये विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत कम्पनी र होटेल समूहका कम्पनीहरू रहेका छन्। कर्णालीका उद्योगिक व्यवसायहरूले कोरोनाले थलिएको व्यवसाय क्षेत्रलाई उकास्ने गरी बजेट ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन्। कोरोनाबाट नराम्रोसँग प्रभावित उद्योग व्यवसाय क्षेत्र उकास्न विशेष राहत प्याकेज सहितको बजेट ल्याउने आशामा आफूहरू रहेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अली मनिहारले बताउनुभयो। विगतमा सरकारले ब्याज मिना गर्ने सहुलियत ऋण दिने नीति ल्याए पनि निश्चित व्यक्तिले फाइदा लिएको हुँदा अब वास्तविक व्यवसायीलाई राहत पुग्ने खालको पारदर्शी बजेट ल्याउन आवश्यक भएको व्यवसायी मीन प्रसाद पौडेलले बताउनुभयो। उद्योगी रामकृष्ण चौलागाईले उद्योग बन्द हुँदा कच्चा पदार्थकै मूल्य दिन नसकिएको र 2 करोड़ बराबरको उत्पादित वस्तु थन्किएको उल्लेख गर्नुभयो। असार 1 गते कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
विश्वकप छनौट अन्तर्गतको खेल खेलेर नेपाली फुटबल टोली आज स्वदेश फर्कदैछ। नेपाली फुटबल टोली नेपाली समय 9:30 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछ। कुवेती प्रशिक्षक अब्दुल्ला अलमुतायरीले प्रशिक्षण सम्हालेपछि छोटो तयारीपछि इराक हुँदै कुवेत पुगेको नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनौट अन्तर्गतको खेलमा चाइनिज ताइपेमाथि 2-0 जित निकालेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान 3-0 पराजय बेहोरेको थियो। यसअघि नेपाली टोलीले इराकसँगको मैत्रीपूर्ण खेलमा 6-2 गोल अन्तरले हार बिहोर्नु पर्यो। इङ्ल्याण्डका तीव्र गतिका बलर ओली रोबिन्सलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले खेलमा रोक लगाएको छ। रोबिन्सले 18 वर्ष अघि सामाजिक सञ्जाल ट्विटरमा नसल भेदी र यौनसँग सम्बन्धित टिप्पणी गरेपछि आईसीसीको कार्यवाहीमा परेका हुन्। छानबिन पूरा नभएसम्म रोबिन्सले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन्। सन् 2012 र सन् 2013 रोबिन्सले गरेको ट्वीटको आईसीसीले छानबिन गर्दैछ। 27 वर्षीय रोबिन्सले न्यूजील्याण्ड विरूद्धको पहिलो टेस्ट इङ्ल्याण्डको टोलीबाट डेब्यू गरेका थिए। न्यूजील्याण्ड विरूद्धको पहिलो टेस्टमा रोबिन्सले 7 विकेट लिनुका साथै 42 रनको योगदान गरे। श्रीलंका विरूद्धको एक दिवसीय श्रृंखलाका लागि भारतीय क्रिकेट टोलीको छनौट भएको छ। क्रिकेट टोलीको नेतृत्व शिखर धवनले गर्ने भएका छन्। पहिलो रोजाएको राष्ट्रिय टोली विश्व टेस्ट च्याम्पियनशीप र इङ्ल्याण्ड विरूद्धको 5 खेलको टेस्ट श्रृंखला खेल्न इङ्ल्याण्डमा रहँदा भारतको अर्को टोलीले श्रीलंकाको भ्रमण गर्नेछ। उक्त टोलीको नेतृत्व शिखर धवनले गर्नेछन्। श्रीलंका भ्रमणमा 5 जना भारतीय क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यू गर्नेछन्। यसपटक देवदत्त पट्टिक्कल, ऋतुराज गायकवाड, नीतिश राणा, के गौतम र चेतन सकरियालाई टोलीमा स्थान दिइएको छ। जुलाई 13 शुरू हुने गरी भारतले श्रीलंकामा 3 अन्तर्राष्ट्रिय एक दिवसीय र 3 T20 अन्तर्राष्ट्रिय खेल खेल्नेछ। सबै खेल श्रीलंकाको आर प्रेम दशा रंगशालामा हुनेछ। भुवनेश्वर कुमारले भने उपकप्तानको जिम्मेवारी पाएका छन्।
खेल समाचारको साथमा हुनुहुन्थ्यो गिरिशा उपाध्याय। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर सामान्यदेखि पूर्ण बदलिरही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका 1-2 स्थानमा वर्षा भइरहेको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदलिरही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 2 गण्डकी र लुम्बिनीका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 22.2 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 24.8 डिग्री सेल्सियस, न्यूनतम 18.5, वर्षा 8.6 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 38.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 22.9, वर्षा 0.2 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रूपन्देहीको सिमरहवामा निर्माण हुने देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास। अक्सिजन प्लान्टबाट दैनिक 60 मेट्रिक टन अक्सिजन उत्पादन हुने। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय। निषेधाज्ञा केही खुकुलो हुने। कोरोना भाइरस संक्रमणको लक्षण भएका सबैलाई परीक्षण गराउन स्वास्थ्य मन्त्रालयको आग्रह। नेपालमा आज थप 2,407 जनामा कोरोना संक्रमण पुष्टि। 3,994 जना संक्रमण मुक्त। थप 46 जनाको मृत्यु। र G7 का नेताहरूद्वारा चीनको बढ़दो प्रभाव रोक्न संयुक्त रूपमा काम गर्ने निर्णय। चीनद्वारा आलोचना। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।